नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राजनीतिक हस्तक्षेपकै कारण पुननिर्माणले गति लिन सकेन, नीतिगत सुधार गरी प्रक्रिया सरल र सहज बनाउने प्राधिकरणको दावी।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्प कणेल नियुक्त, सरकारले आवश्यक सेवामा बन्द हड़ताल गर्न नपाइने सूचना राजपत्रमा निकाल्ने।
कांग्रेस केन्द्रीय समिति बैठकमा युवा नेताहरूको संयुक्त दस्तावेज पेश, चाँडै महाधिवेशन बोलाउन माग।
अमेरिकी र उत्तर कोरियाली राष्ट्रपति बीचको वार्ता आयोजना गर्ने थाइल्याण्डको प्रस्ताव, दुवै देशको प्रतिक्रिया आउन बाँकी।
र झापालाई हराउँदै एपीएफ माइभ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा आईपीएल क्रिकेटमा मुम्बई विरूद्ध हैदराबाद ब्याटिङ गर्दै।
लुम्बिनी नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान लुम्बिनी जाउँ। 2075 साल वैशाख 15 र 16 गतेका दिन लुम्बिनीमा आयोजना गरिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा वैशाख 17 गतेका दिन मनाइने लुम्बिनी दिवस मूल समारोह सफल पार्न लुम्बिनी जाउँ। 2562 बुद्ध जयन्ती भव्य रूपमा सफल पारौं। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन 2018 को सचिवालय लुम्बिनी विकास कोष।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइने। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नीतिगत र प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकार गरेको छ। पुनर्निर्माणको गति सुस्त भएको स्वीकार्दै प्राधिकरणले नीतिगत सुधार गरी प्रक्रिया सरल र सहज बनाउने प्रतिबद्धता पनि जनाएको छ। गोर्खा भूकम्पको 3 वर्ष पूरा हुन लागेको पूर्व सन्ध्यामा प्राधिकरणले आज काठमाडौँमा कार्यक्रम गरेर निजी आवास निर्माणलाई तीव्रता दिन स्थानीय तहलाई परिचालन गरी उनीहरूलाई नै त्यसमा सहभागी गराउने नीति लिन लागेको जानकारी दिएको छ। भूकम्पको पुनर्निर्माणका लागि 7 खर्ब 6 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने भनिए पनि अहिलेसम्म 1 खर्ब 20 अर्ब रूपियाँ मात्रै खर्च भएको जानकारी प्राधिकरणले दिएको छ। पुनर्निर्माणका क्रममा अहिलेसम्म अन्तर्राष्ट्रिय दात्री निकाय र सरकारका तर्फबाट 1 खर्ब 20 अर्ब रूपियाँ खर्च भएको पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डाक्टर भीष्मराज भूषालले जानकारी दिनुभयो। अस्थिर सरकार, राजनीतिक संक्रमण, प्राधिकरणको कार्यकारी प्रमुखको बारम्बारको फेरबदल लगायतका कारणले पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको हो। पुनर्निर्माणको गति यति सुस्त हुँदा पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले भने 5 वर्षभित्र पुनर्निर्माणको सबै काम पूरा हुने दावी गर्नुभएको छ। भूकम्प र पुनर्निर्माणमा केन्द्रित उज्यालोको विशेष श्रृंखला भूकम्पको 3 वर्ष पीड़ित अझै अलपत्र केही बेरमा प्रस्तुत गर्छौं।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्प कणेललाई नियुक्त गरेको छ। कणेल यसअघि एमालेको लेखा आयोगको अध्यक्ष हुनुहुन्थ्यो। मन्त्री परिषदको आजको बैठकले आयोग सदस्यमा डाक्टर कृष्ण प्रसाद ओरी, प्राध्यापक उषा ठाकुर, दिलबहादुर गुरूङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाललाई नियुक्त गरेको सूचना तथा संचार राज्य मन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिनुभयो। यस्तै आजको बैठकले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्द हड़ताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। यातायात क्षेत्रमा देखिएको एकाधिकार अन्त्य गर्ने निर्णय यसअघि नै गरिएको भन्दै मन्त्री परिषदको आजको बैठकले यातायात समितिहरूलाई कम्पनीमा दर्ता गराउन निर्देशन जारी गरेको हो। सरकारले बाराको निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको जगत्तोमा उच्च स्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको राज्यमन्त्री बासकोटाले जानकारी दिनुभयो। यसै गरी तिलगंगा आँखा अस्पतालबाट हुँदै आएको आँखाको लेन्स उत्पादनका लागि 10 करोड़ रूपियाँ अनुदान दिने निर्णय पनि बैठकले गरेको छ। बैठकले सरकारी पदाधिकारी एवं उच्च पदस्थ कर्मचारीको वैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन गर्न बनेको निर्देशिका 2075 स्वीकृत गरेको छ। सार्वजनिक सुरक्षा ऐन 2046 संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै रानी जमरा कुलरिया सिंचाई आयोजनाको दोस्रो चरणका लागि संस्था मार्फत उपलब्ध हुने 6,86 करोड़ रूपियाँ ऋण सहायता लिने पनि बैठकले स्वीकृति दिएको छ।
नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरूले चाँडै महाधिवेशन बोलाउन माग गर्दै संयुक्त दस्तावेज पेश गरेका छन्। ललितपुरको सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यालय बैठकमा बसेको केन्द्रीय समिति बैठकमा गगन थापाको नेतृत्वमा युवा केन्द्रीय सदस्यले संयुक्त दस्तावेज पेश गर्दै शीघ्र महाधिवेशन बोलाउन माग गरेका हुन्। नियमित प्रक्रियाबाट गएमा 2 वर्षपछि मात्रै महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै दस्तावेजमा महासमिति बैठकबाटै संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने माग गरिएको छ। पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँको आगमन हुँदा एजेण्डा विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै युवा नेताहरूले नेतृत्वलाई शिथिल र यथास्थितिवादीको आरोप लगाएका छन्। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न पनि आग्रह गरेका छन्। गएको चैत 9 गतेदेखि शुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेतृत्वको चर्को आलोचना र बचाउ भइरहेको छ। सबै केन्द्रीय सदस्यको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले जवाफ दिने कांग्रेसले जनाएको छ।
यस्तै नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको छ। नेवी संघले आज पत्रकार सम्मेलन गरी विधान विपरीत विश्वविद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेश स्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेजीको माग गरेको हो।
संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू गरिएको शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ। एमाले निकट अनेरा सुबियुको कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका 2072 विपरीत निजी विद्यालयले लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको हो। शुल्क वृद्धि फिर्ता गराउन दबाव दिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको अनेरा सुबियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले आफू खुसी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका 2072 सीमामा रहेर मात्रै निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लंघन भएको पाइएकाले कार्यवाही गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको हो।
यसैबीच बाँकेको राप्ती सुनारी गाउँपालिकाले आधारभूत तहसम्म कुनै पनि प्रकारको शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। विद्यालयले आधारभूत तहमा विद्यार्थीहरूसित शुल्क लिने गरेको गुनासो आएपछि आज बसेको शिक्षा समितिको बैठकले कुनै पनि किसिमको शुल्क नलिन गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका व्यथितीलाई अन्त्य गरेरै छोड्ने प्रतिबद्धता मदन भण्डारी स्मृति वार्षिक पाटिकाको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने संकल्पमा दृढ भएकाले सुशासन र पारदर्शिता कायम राख्न सरकार प्रतिबद्ध भएको बताउनु भएको हो। विपक्षी दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा तानाशाहीको लक्षण देखिन थाल्यो भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अब सड़कमा धूलो नउड्ने, मेलम्चीको पानी आउने, काठमाडौँमा मेट्रो रेल चल्ने कुरालाई तानाशाही भन्ने हो भने यो अझै बढ़ने भन्दै व्यङ्ग्य गर्नुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा भूकम्प र पुनर्निर्माणमा केन्द्रित उज्यालोको विशेष श्रृंखला भूकम्पको 3 वर्ष पीड़ित अझै अलपत्रसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
आइपुग्यो आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
छ वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
सप्तरी एक राजविराट,
कञ्चनपुर महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर सम्पर्क 98512016 46।
वेबसाइट www.romanmotor.com।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राष्ट्रिय योजना आयोगका आयोगको उपाध्यक्षमा डाक्टर पुष्प कणेल नियुक्त, कांग्रेस केन्द्रीय समिति बैठकमा युवा नेताहरूको संयुक्त दस्तावेज पेश लगायतका खबर प्रस्तुत
गर्यौं।
भूकम्पको तीन वर्ष पीड़ित अझै अलपत्र।
भूकम्प गएको तीन वर्ष पूरा भएर भोलि चौथो वर्ष लाग्दैछ। भूकम्पपछिको पुननिर्माणको जिम्मेवारी दिएर सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरण पनि गठन गरेको छ। 2072 साल पुसमा गठन भएको प्राधिकरणले दुई वर्ष चार महिना पार गरेको छ। अरू निकाय जस्तै प्राधिकरण पनि राजनीतिको चेपुवाबाट भने मुक्त हुन सकेन। राजनीतिक हस्तक्षेपकै कारण पुननिर्माणले आवश्यक गति लिन नसकेको हो। भूकम्पको तीन वर्ष पीड़ित अझै अलपत्र श्रृंखलाको दोस्रो सामग्री प्रस्तुत गर्दै हुनुहुन्छ मदन पौड्याल।
तीन वर्ष अघिको भूकम्पबाट उठीवास भएका नागरिक अझै अलपत्र छन्। झण्डै 8 लाख नागरिकले प्रत्यक्ष भोग्नु परेको पीड़ा यति गहिरो छ कि हावाले रूख हल्लाउँदा समेत भूकम्पको त्रास सम्झाउँछ। भूकम्पमा परि 8790 जनाले ज्यान गुमाउनु पर्यो। झण्डै 22,000 नागरिक घाइते भएका थिए। भौतिक संरचनामा भएको क्षतिसँगै सामाजिक र मनोवैज्ञानिक असरले पनि प्रभावितलाई उत्तिकै पीड़ा दिएको छ। अति प्रभावित 14 र कम प्रभावित 18 गरी 32 जिल्लामा भूकम्पको असर अझै बाँकी छ। भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेन। अनुदानका लागि सम्झौता गरी पहिलो किस्ता लिनेको तुलनामा घर बनाउनेको संख्या निकै कम छ। भूकम्प प्रभावितले अझै पनि सुरक्षित घर बनाउन सकिरहेका छैनन्। भूकम्पपछिको पुनर्निर्माण अलपत्र पर्नुका विभिन्न कारण छन्। ती कारणमध्येको मुख्य कारण हो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै राजनैतिक चेपुवामा पर्नु। भूकम्पपछिका तीन वर्ष बिते पनि यसबीचमा प्राधिकरण राजनैतिक चलखेलको थलो नै बन्यो। प्राधिकरणलाई तोकिएको जिम्मेवारी पूरा गर्न बढी जिम्मेवार बनाउनु पर्नेमा ठिक उल्टो भयो। प्राधिकरणमा आफू अनुकूलको नेतृत्व र राहतका कार्यक्रम समेत सार्वजनिक गर्ने काम भए। सरकार परिवर्तनसँगै प्राधिकरणमा नयाँ कार्यकारी प्रमुख ल्याउने काम भयो। अनि सबैतिरको मार भूकम्प प्रभावितले नै खेप्नु परेको छ। धादिङ सिद्धलेखका भीम श्रेष्ठ भन्नुहुन्छ, स्थायी सरकार आएकाले अब त केही होला कि भन्ने आशा छ, अनि आश्वासन पनि त्यस्तै पाएका छौ।
पहिला चाहिँ त्यो स्थायी सरकार थिएन, अब 9 महिना सरकार फेरिने कारणले थिएन, अब चाहिँ स्थायी सरकार आयो, अब त केही होला कि भन्ने किसिमको आश्वासन दिनुभएको छ।
प्राधिकरण गठन भएर काम थालेको दुई वर्ष चार महिनामा तीन प्रमुख कार्यकारी अधिकृत सीईओ फेरिएका छन्। तीमध्ये दुईजना नेपाली कांग्रेस र अर्का एमाले निकट हुन्। अहिले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषाल हुनुहुन्छ। पूर्व सीईओ गोविन्द राज पोखरेलले राजीनामा दिएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको कार्तिक 6 गते भूषाललाई सीईओ नियुक्त गरेको हो। तर प्राधिकरणमा आफू निकट व्यक्ति ल्याउन सुरुदेखि नै चलखेल भएको थियो। सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले 2072 असारमा पुननिर्माण प्राधिकरण गठन अध्यादेश जारी गरी गोविन्द पोखरेललाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त गरेको थियो। त्यतिखेर पोखरेल राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष हुनुहुन्थ्यो। त्यो बेलाको विपक्षी दल एकीकृत नेकपा माओवादीको विरोधले संसदबाट अध्यादेश पारित हुन नसकेपछि निष्क्रिय भएको थियो। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि संसदबाट पुनर्निर्माण सम्बन्धी विधेयक पारित भयो। सरकारले 2072 पुस 10 गते एमाले निकट सुशील गेवालीलाई प्राधिकरणको सीईओ नियुक्त गर्यो। त्यसको एक वर्षपछि 2073 पुस 27 गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गेवालीलाई बर्खास्त गरी सीईओमा पुनः कांग्रेस निकट गोविन्द पोखरेललाई नियुक्त गरेको थियो। पुनर्निर्माण कार्यलाई गति दिन नसकेको आरोपमा गेवालीलाई पदबाट बर्खास्त गरिएको थियो। प्राधिकरणको नीतिगत व्यवस्था, संरचनागत तयारी र कार्यविधि जस्ता काम आफ्नै नेतृत्वमा भएको पूर्व सीईओ गेवाली बताउनुहुन्छ।
राजनीतिक नेतृत्वले राजनीतिको लाभानीको हिसाबले सत्ता प्राप्तिको खुड्किलो बनाउनका निम्ति मात्रै पुनर्निर्माणको कुरालाई उछाल्ने कुरा चाहिँ लिएर गएर गलत ढंगले त्यसलाई चाहिँ प्रस्तुत गरे। तर जतिखेर चाहिँ त्यसपछि गएर चाहिँ काम गर्नुपर्ने ठाउँमा चाहिँ पुगिसके पछाडि हिजोको हंगामा गरिएको जुन खालको गरिएको थियो संसददेखि समग्र काम गर्दै गर्दाखेरि जुन खालको हल्ला
गरिएकोमा आएका पोखरेलले 9 महिना प्राधिकरणमा बिताए पनि अपेक्षित काम भने हुन सकेन। पोखरेलले कार्तिक 5 गते आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै राजीनामा दिनुभएको हो। आफू नेतृत्वमा आएपछि पुनर्निर्माणलाई एउटा गति दिएको उहाँको दावी छ।
घरहरू बनाउनु भयो तर मापदण्ड पूरा गरेन, करेक्सन म्यानुअल भनेर ल्यायौं र त्यसले थुप्रै घरहरूले घर धनीहरूले दोस्रो किस्ता पनि पाउनुभयो। अहिले आएर होइन म घर भर्दैन यसलाई मर्मत गरेर भए पनि बस्छु भने रेट्रोफिटको म्यानुअल पनि ल्याएका छौं र भनरेबल कम्युनिटी भनेर जस्तै एनजीओहरूले पहिला गर्थे यदि दोस्रो र पहिलो र दोस्रो किस्ता दिएछ भने सरकारले तेस्रो किस्ता भन्ने नीतिगत व्यवस्था पनि ल्यायौं हामीले र हेर्नु चाहिँ थुप्रै संस्थागत सुधारहरू भएका छन् र सजिलो पारिएको छ।
प्राधिकरणका सीईओ युवराज भूषालले बर्खा अगावै सबै भूकम्प प्रभावितलाई सुरक्षित घरमा सार्ने बाचासहित कार्यभार सम्हाल्नु भएको हो। उहाँले स्थानीय तहमा जनपर्चा स्थानीय तहलाई परिचालन गर्ने गरी 28 बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो। तर भूकम्पपछिको चौथो वर्ष शुरू भइसक्दा पनि 1,20,000 मात्रै घर बनेका छन्। अरू 4,30,000 घर बन्ने क्रममै छन्। बितेका 3 वर्षमा भूकम्प प्रभावितलाई अनुदान रकम थप्ने होडबाजी नै भयो। तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई 2,00,000 रूपियाँ अनुदान दिने घोषणा गरेको थियो। पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले 2073 असोजमा 1,00,000 रूपियाँ थप गरी 3,00,000 रूपियाँ दिने निर्णय गरेको हो। यही निर्णय अनुसार अहिले अनुदान वितरण भइरहेको छ। यसबीचमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको माघ 10 गते भूकम्प र बाढ़ी प्रभावितलाई दिँदै आएको अनुदान रकम बढ़ाउने निर्णय गरेको भए पनि यसबारेमा प्राधिकरण भने अहिलेसम्म अनभिज्ञ नै छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषाल,
अब नेपाल सरकारले पहिले 2,00,000 रूपियाँ दिने भएको सन्दर्भमा निजी आवासको लागि 10 अर्बको व्यवस्था थियो, त्यसपछि फेरि 3,00,000 गराएको सन्दर्भमा फेरि 15 अर्ब लाग्ने जस्तो भयो, अब फेरि अहिले 1,00,000 थपियो भनेर संचार माध्यमबाट हामीले पनि सुनेका छौँ। नेपाल सरकारको निर्णय हामीले प्राप्त छ, त्यसै अनुसार सम्बोधन हुनेछ।
सरकार र राजनैतिक दलले भूकम्प प्रभावितका लागि जति कुरा गर्छन् त्यति नै जिम्मेवार भएर काम गर्न नसक्दा भूकम्प पछिको पुनर्निर्माणले अपेक्षा अनुसार गति लिन सकेको छैन।
सरकारले भूकम्प प्रभावितका लागि सहुलियत ब्याजदर र सामूहिक जमानीमा ऋण दिने गरी घोषणा गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऋण सहज बनाउन जतिसुकै पहल गरे पनि जिम्मेवार निकायले आनाकानी गर्दै आएका छन्। ऋण उपलब्ध गराउने जिम्मेवार निकाय बैंक तथा वित्तीय संस्था सरकारले भने जस्तै गरी सहजै ऋण दिन इच्छुक छैनन्। बेलैमा सहुलियत ब्याजदर र सामूहिक जमानीको ऋण नपाउँदा भूकम्प प्रभावित निराश छन्। यसै कारणले पनि घर पुनर्निर्माणमा समस्या देखिएको छ। भूकम्पको 3 वर्ष पीड़ित अजय अलपत्र श्रृंखलाको तेस्रो सामग्री पनि साथी मदन पौड्यालबाट।
अझै के कुरा बुझौँ भने होइन पब्लिकलाई तिराउन पर्ने 2% भन्दा बढीको ब्याज राज्यले तिर्दिने हो, लगानी त आखिरमा बैंकै हो।
बैंकले ऋण दिएन, घर बनाउँदै गरेको काम रोकिएको छ। अब के गर्ने? यस्ता गुनासा प्राधिकरणमा दिनहुँ आउने गरेका छन्। ऋण नपाउँदा कतिपय भूकम्प प्रभावितलाई भत्किएको घर उभ्याउने चाहना अझै पूरा हुन सकेको छैन। अनुदानले मात्रै घर बनाउन नपुग्ने तर बैंकमा जाँदा ऋण दिँदैनन् भन्नुहुन्छ रोसुवा धुन्चेका सुकु घले।
मैले बुझ्न जाँदाखेरि चाहिँ कुनै पनि केन्द्रीय ब्याङ्कबाट कुनै पनि परिपत्र आएको छैन अहिलेसम्म। परिपत्र आएपछि मात्रै यो प्रक्रिया अगाडि बढ्छ भन्ने ब्याङ्कहरूबाट चाहिँ मैले सूचना प्राप्त भएको हो र अहिलेसम्म चाहिँ कुनै सहुलियत लिएको छैन।
दोलखाको गौरीशंकर गाउँपालिका पाँचकी विष्णुमाया तामाङको गुनासो पनि उस्तै छ। अनुदान र खोजखाज गरी दुई कोठे नयाँ घर त बन्यो तर घर बनाउँदा लागेको ऋण तिर्न समस्या छ।
अब पैसा भयो भने त अलिकति थप्नु मन थियो नि, अब कसरी थप्ने? पैसा छैन, त्यतिमै छोडे 1,00,000 चाहिँ मलाई ऋण लाग्यो, अब कसरी तिर्ने?
भूकम्प प्रभावित कतिपयको ऋण नपाउँदा बन्दै गरेको घर नै अलपत्र परेको छ। कसैलाई घर बनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ। जेनतेन तिरौला भन्ने आशामा सरसापट गरेको ऋणको ब्याज थपिँदैछ। अहिले 4,30,000 भूकम्प प्रभावित घर पुनर्निर्माणको प्रक्रियामा छन्। 1,20,000ले घर पनि बनाइसकेका छन्। सरकारले दिने भनेको 3,00,000 रुपियाँ अनुदान लिन सक्ने भूकम्प प्रभावितले सहुलियत ब्याजदर र सामूहिक जमानीमा निर्व्याजी 3,00,000 रुपियाँ ऋण पनि लिन सक्छन्। सहुलियत ब्याजदरमा काठमाडौँ उपत्यकामा 25 र उपत्यका बाहिर 15,00,000 रुपियाँसम्म ऋण लिन सक्ने व्यवस्था छ। सहुलियत ब्याजदरको ऋण लिने भूकम्प प्रभावित अहिलेसम्म 700 पनि पुग्न सकेका छैनन्। सामूहिक जमानीको निर्व्याजी ऋण जुन 3,00,000 रुपियाँ हो यो पनि कागजमै सीमित भएको छ। प्राधिकरणले ऋण दिने व्यवस्थालाई अझै कार्यान्वयन गर्न नसक्दा प्रभावित अलपत्र छन्। प्राधिकरणका प्रवक्ता एमलाल भूषाल,
जसले ऋण प्रवाह गर्ने हो उहाँहरूसँग छलफलको लागि अगाडि बढायौं, यसलाई कसरी कार्यान्वयनमा लाने भन्ने किसिमले केही कुराहरू अगाडि बढायौं र ब्याङ्कहरू सामूहिक जमानीमा ऋण प्रवाह गर्नको निम्ति त्यति उत्साहित हुनु भएन, त्यसले गर्दा यो काम चाहिँ अगाडि बढेन।
ऋण दिने बैंक तथा वित्तीय संस्थाले ऋणको सुरक्षाका निम्ति मापदण्ड तोकेका छन्। सरकारले भूकम्प प्रभावित हो भनेर प्रमाणित गरेका कागज पत्रसँगै बैंक तथा वित्तीय संस्थाको मापदण्ड अनुसार धितो र जमानी पनि आवश्यक पर्छ। धितोका रूपमा जग्गा जमिनको लालपूर्जा र आय स्रोत पनि देखाउनु पर्ने हुन्छ। बैंकले सबै प्रक्रिया शर्त बन्देजहरू उल्लेख भएका कागजात हेरेर राष्ट्र बैंकले पुनर्कर्जा दिने उल्लेख छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पटक पटक कार्यविधि संशोधन गरेर बैंक तथा ऋणीलाई सहज बनाउने प्रयास गरेको बताउँदै आएको छ। तर बैंक तथा वित्तीय संस्थाले ऋण दिन आलटाल गरेको गुनासो राष्ट्र बैंकमा पनि पुगेको छ। जिम्मेवार निकाय राष्ट्र बैंक, पुनर्निर्माण प्राधिकरण र बैंक तथा वित्तीय संस्था प्रभावितको गुनासो भन्दा पनि ऋणको सुरक्षामा बढी केन्द्रित छन्। बैंक तथा वित्तीय संस्थालाई अहिले भूकम्प प्रभावितलाई दिने ऋण पछि मिनाहाको घोषणा पो हुने हो कि भन्ने चिन्ता छ। ऋणीले ऋण नतिरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाभित्रकै जिम्मेवार पदाधिकारीले तिर्नुपर्नेसम्मको बाध्यात्मक अवस्था पनि बनेको गुनासो सुनिन्छ।
त्यो ऋण उठेन भने भोलि चाहिँ त्यही म्यानेजरलाई चाहिँ कारवाही गर्ने उनीहरूको छ अरे सिस्टम। अहिले हजुरहरूले केन्द्रसँग कुरा गरिदिएर लोन दिने अफिसरलाई चाहिँ अथवा चाहिँ म्यानेजरलाई कारवाही नगर्ने भनेर निर्णय गरेर चाहिँ केन्द्रबाट आउँछ भने हामी लोन दिने तयार छौँ।
ऋण प्रवाह गरेर उठ्न सकेन भने पनि वित्तीय क्षेत्रमा पक्कै असर पार्नेछ। यति हुँदाहुँदै पनि सरकारले घोषणा गरेको सहुलियत ब्याजदरको 15-25,00,000 ऋण होस् या सामूहिक जमानीमा लिने निर्व्याजी 3,00,000 रुपियाँको ऋण जबसम्म बैंक तथा वित्तीय संस्थाको प्राथमिकतामा पर्दैन तबसम्म ऋण सुविधा पक्कै सहज हुँदैन। पुनर्निर्माणलाई साँच्चीकै गति दिने हो भने सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई लगाम लगाउनु पर्ने खाँचो छ। अनि बल्ल सहुलियत ब्याजदर र सामूहिक जमानीको ऋणमा भूकम्प प्रभावितको पहुँच पुग्नेछ।
भूकम्पको 3 वर्ष पीड़ित अझै अलपत्र।
भूकम्पको 3 वर्ष पीड़ित अझै अलपत्रमा भोलि बिहान 6 बजेको कायाकैरनमा महत्वपूर्ण सांस्कृतिक सम्पदा निर्माणको काम अलपत्र परेको सामग्री प्रस्तुत हुनेछ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
A standout. That's what you are.
We get it. And that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 01-4032-961 र 62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385454 5।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज वैशाख 11 गते लोकतन्त्र दिवसको सम्झनामा विभिन्न कार्यक्रम गरिएको छ। 2062-63 जनआन्दोलन सफल भई 2063 वैशाख 11 गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो।
मेरो पनि भन्नु छ।
आज लोकतन्त्र दिवस, यसै विषयमा धेरैजना साथीले प्रतिक्रिया दिनुभएको छ।
लोकतन्त्र दिवसको शुभकामना दिँदै गुरूङ शेरचन लेख्नुहुन्छ, लोकतन्त्रको अनुभव लोकले गर्न पाउनुपर्छ, सबै नागरिकलाई लोकतन्त्रको अनुभूति हुने दिन आओस्।
ठूला बडालाई मात्रै लोकतन्त्र आयो भन्दै नेउपाने शिव सरकारसँग गुनासो गर्नुहुन्छ। लोकतन्त्र आयो भन्छन् भन्नेका मुखबाट बाहेक कहाँ आयो कतै देखेको पनि छैन, भेटेको पनि छैन। अब त 5 वर्ष सरकार बन्यो भनेका छन्। अर्को साल दिवस मनाउँदा यो लोकतन्त्र सबै नागरिकको घर घरमा आओस्।
मोहन तामाङ भन्नुहुन्छ, लोकतन्त्रका नाममा आएका मनपरी तन्त्रले लोकतन्त्रको मर्मलाई छोपिएको छ। लोकतन्त्र सफल बनाउन नागरिक र सरकारले आफ्नै तवरले काम गर्नुपर्छ। यो भएन त्यो भएन भनेर कराउनु अघि हामीले पनि के गर्यौं भनेर समीक्षा गर्नै पर्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटारा, जानुका दुबाडी। अब एउटा विदेशको खबर। थाइल्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय वार्ताको आयोजना गर्न आफू तयार रहेको बताएको छ। दुई नेताबीच हुने शिखर वार्ताका लागि आफू तयार रहेको थाइल्याण्डका विदेश मन्त्री डोन प्रामोडविनीले बताउनु भएको छ। थाइल्याण्डको यो प्रस्तावप्रति अमेरिका र उत्तर कोरियाको कुनै प्रतिक्रिया आएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब चौथो माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। इलामको ठूलो टुणी खेलमा आज भएको खेलमा झापा 11 2-1 हराएर एपीएफ अन्तिम चारमा पुगेको हो।
र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विरूद्ध ब्याटिङ गरिरहेको सनराइजर्स हैदराबादले खराब शुरूआत गरेको छ। मुम्बईमा ब्याटिङ थालेको पाहुना टोली हैदराबादले ताजा स्थितिमा 2 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 20 रन मात्र बनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजनीतिक हस्तक्षेपकै कारण पुननिर्माणले गति लिन सकेन, नीतिगत सुधार गरी प्रक्रिया सरल र सहज बनाउने प्राधिकरणको दावी।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्प कणेल नियुक्त, सरकारले आवश्यक सेवामा बन्द हडताल गर्न नपाइने सूचना राजपत्रमा निकाल्ने।
कांग्रेस केन्द्रीय समिति बैठकमा युवा नेताहरूको संयुक्त दस्तावेज पेश, चाँडै महाधिवेशन बोलाउन माग।
अमेरिका र उत्तर कोरियाली नेताहरूबीच हुने वार्ता आयोजना गर्ने थाइल्याण्डको प्रस्ताव, दुवै देशको प्रतिक्रिया आउन बाँकी।
र झापालाई हराउँदै एपी आईपीएफ माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा आईपीएल क्रिकेटमा मुम्बई विरूद्ध हैदराबाद ब्याटिङ गर्दै
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी प्रकाश शर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।